घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सैपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.nb शोभायात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको पूर्व मन्त्री भट्टको भनाई। सार्वजनिक विधामा पनि कैलाली कञ्चनपुरका बैंकहरू भने खुला रहने। दार्चुलामा हेल्प डेस्क स्थापना। बैतडीमा मधेसको विकास नभएसम्म देशको विकास सम्भव नरहेको मन्त्री महासेठको भनाई। नेपाल भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न। र बैतडीको देहीमाण्डौमा टी20 क्रिकेट प्रतियोगिता आगामी कार्तिक 8 गतेदेखि सञ्चालन गरिने। शुक्लफाटा नगरपालिका वडा नम्बर 12 को कार्यालय कालागौडी कञ्चनपुरको सूचना। यस वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता प्राप्तिको लागि आवेदन दिएका दलित, ज्येष्ठ नागरिक, एकल महिला र लोपोन्मुख आदिवासी जनजातिको हकमा 2074 साल मंसिर 15 गते भित्र निवेदन दिएका व्यक्तिहरू, एकल महिला, पूर्ण अपाङ्ग, अशक्त अपाङ्ग भएका व्यक्ति र 5 वर्ष मुनिका दलित बालबालिकाहरूको हकमा 2075 साल असार मसान्त भित्र आवेदन दिएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीद्वारा गरिने भएकोले असोज 19 गतेदेखि कार्तिक 5 गतेसम्म खाता खोल्न हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल, ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिकको हकमा नागरिकताको प्रतिलिपि र 3 प्रति फोटो, एकल महिलाको हकमा नागरिकताको प्रतिलिपि, पतिको मृत्यु दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 3 प्रति, दलित बालबालिकाहरूको हकमा जन्म दर्ताको प्रतिलिपि, आमा बुवाको नागरिकताको फोटोकपी र 3 प्रति फोटो, अपाङ्गता भएका व्यक्तिहरूको हकमा नागरिकताको फोटोकपी नभए जन्म दर्ताको फोटोकपी, 3 प्रति पासपोर्ट साइजको फोटो। साथै बडा दशैंको पावन अवसरमा सम्पूर्ण ओडावासीहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछौ। ओडाध्यक्ष बाले राणा, शुक्लफाटा नगरपालिका वडा नम्बर 12 को कार्यालय कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। पूर्व मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको बताउनु भएको छ। आज आफ्नै निवासमा दशैं तिहारको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेता भट्टले तेघरी राजधानीको लागि सुदूरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताउनुभयो। उहाँले धनगढ़ीलाई व्यवसाय केन्द्र, अन्तर्यलाई प्रशासन केन्द्र र दिपायलाई शैक्षिक सांस्कृतिक केन्द्र बनाउन गुरू योजना बनाउनु पर्ने भन्दै राजधानीका लागि सिफारिश गरिएको ठाउँका कुकाठहरू मात्रै रहेका कारण राजधानीका विषयमा टीका टिप्पणी नगर्न समेत आग्रह गर्नुभयो। मीडियामा जंगल मासेर राजधानी बनाइदिएछ भन्ने कुरा आएकोले त्यो सरासर गलत भएको उहाँले बताउनुभयो। फरक प्रसंगमा बोल्नुहुँदै नेता भट्टले तत्काल प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको सम्भावना नरहेको बताउनुभयो। शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। दशैंका लागि सरकारले दिएको सार्वजनिक विधामा पनि कैलाली कञ्चनपुरका बैंकहरू भने खुला रहने भएका छन्। बैंकले आफ्ना ग्राहकको सुविधाका लागि सार्वजनिक विधाका दिन पनि बैंकका नगद काउन्टरहरू खुला गर्ने जनाएका छन्। सेन्चुरी कमर्सियल बैंक, प्रभु बैंक, जनता बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकले धनगढ़ी, टीकापुर र महेन्द्रनगरमा विधाका दिनमा पनि काउन्टर खुला गरिने जनाएका छन्। धनगढ़ी, महेन्द्रनगर र टीकापुरमा कुनै बैंकले कार्तिक 3 गतेसम्म त कुनै बैंकले 31 गतेसम्म खुला राख्ने जानकारी दिए। दशैंका अवसरमा कञ्चनपुरको शुक्लफाटा नगरपालिकाको वडा नम्बर 11 को वडा कार्यालयले बनहराका भूमिहीन परिवारलाई सौर्य ऊर्जा प्यानल र झूल वितरण गरेको छ। बनहरा नदी छेउ 1.5 दशकदेखि झुपडीमा बस्दै आएका भूमिहीन 10 परिवारलाई आज सौर्य ऊर्जा प्यानल र झूल वितरण गरिएको हो। वडा अध्यक्ष दिलबहादुर बुढाले विद्युत सेवाबाट वञ्चित भूमिहीन परिवारको घरमा दशैं र तिहारमा उज्यालो भर्नका लागि वडा कार्यालयका तर्फबाट सौर्य ऊर्जा प्यानल र झूल वितरण गरिएको जानकारी दिनुभयो। रातमा टुकी बालेर झुपडीमा बस्दै आएको भए पनि अब भने सौर्य ऊर्जा प्यानल पाएपछि झलमल्ल हुने कलावती दमाईले बताउनुभयो। आज फूलपाती दिवस। देशका अन्य जिल्लामा रहेका नेपाली सेनाले फूलपातीका दिन ब्यारेकभित्र निशान भगवतीको पूजा गर्ने भए पनि बैतडीमा ब्यारेक बाहिर निशान भगवतीको पूजा गरिएको छ। बैतडीमा निशान देवी तथा चण्डी भगवतीको मन्दिर रहेको ब्यारेक बाहिरको निशानको पूजा गर्ने गरिएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी प्रेम बहादुर गिरीले जानकारी दिनुभयो। शत्रुमर्दन गुल्मले आज निशान भगवतीको पूजा आज गरी फूलपाती भित्राएको छ। सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी पुष्पभूमि अर्पण गरेको थियो। पूजा आजा तथा फूलपाती भित्राउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे, प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी, सशस्त्र प्रहरीका डीएसपी दुर्गा दत्त पन्त, जिल्ला अनुसन्धान कार्यालयका डीएसपी पवन जोशी लगायतको सहभागिता रहेको थियो। यसैबीच हामीले फूलपातीको धार्मिक महत्वका विषयमा पण्डित लक्ष्मीकान्त जोशीसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
हजुर पण्डितजी, स्वागत छ हजुरलाई शुक्लाफाटा समाचारमा। हजुर, यो फूलपातीको चलन चाहिँ कहिलेदेखि सुरु भएको हो र यसको धार्मिक महत्व चाहिँ के छ नि?
हजुर, यो हाम्रो जति पनि धर्म कर्म छ हजुर, त्यसको साथ छ धर्मको साथ वैज्ञानिक पनि जो छ, धार्मिक र वैज्ञानिक दुवै सम्बन्धित रहेको छ। आदिम कालदेखि, सृष्टिको प्रारम्भिक कालदेखि, जति बेला जो हाम्रो यो कृषिमा आधारित देशमा कृषि कार्य मा संलग्न भए, त्यसै समयदेखि जो छ आध्यात्मिक र आधिभौतिक लाभको निमित्त दशमी मनाउने दशैं अनि त्यसैको पूजाको प्रसङ्गमा फूलपाती भित्र्याउने पूजाको निमित्त भन्ने रहेको छ। यो जो छ दशैं हाम्रो यहाँ दुई पटक मनाइन्छ, एक चैते दशैं, एक आश्विन दशैं। असोजको महिनाको दशैंलाई जो छ बडा दशैं भन्दछन्। त्यसैको प्रसङ्गमा सप्तमीका दिनमा फूलपाती भित्र्याइन्छ। कारण के हो भने यो हाम्रो जो छ हिन्दूहरूको, मानौ नेपालको कृषि प्रधान देश भएको हुनाले कृषि कार्यमा आसक्त भएका, संलग्न भएका व्यक्तिहरू कृषि कार्यको जो छ काम सपेर नाली बाली भित्र्याउने स्वप्न देखिरहेका हुन्छन्, नाली बाली भित्र्याउनमा मस्त रहेका हुन्छन्। अघिदेखि जो छ ग्रीष्म तातोपनाले गर्दा, वर्षाले गर्दा शरीरमा विभिन्न किसिमका रोगहरू जो छ उत्पन्न भइरहेका हुन्छन्। जब यो सर्दीको समय आउँछ त सर्दी गर्मीको बपतिस्मले गर्दा मानिसहरू बिरामी हुन्छन्। त्यसो भएको हुनाले स्वास्थ्य सुरक्षाको लागि देवी देवताको पूजा आजा गर्ने चलन यो समयमा रहेको छ।
फूलपातीका दिन चाहिँ फूलपाती चाहिँ कहाँ कहाँ भित्रिन्छ सर?
षष्ठीका दिनमा निमन्त्रणा गरिन्छ, सप्तमीको दिनमा सबै सामग्री, बेलपत्र, धुबो, अदुवा आदि जो छ सबै वस्तु संकलन गरिकन हामी आग्नेय सहरको आग्नेय कोणमा राखेर रा, त्यसको पूजा आजा गर्ने चलन छ। किनभने धुबो हाम्रो भौतिक लाभमा पनि प्रशस्त छ, देवतावर्गहरूलाई पनि चढाइन्छ, बेलपत्रमा पनि शक्ति रहेको छ, अब समीलाई पनि ल्याइन्छ, अमङ्गलको नाश गर्ने, रोगको उन्मूलन गर्ने, यस्तो समी पत्र हामीलाई जो छ सुरक्षाको निमित्त चाहिएकोले पहिले भगवतीलाई अर्पण गर्छौ भनेर तिनलाई दिइन्छ। यसरी जो छ पाँच पल्लव आम, पिपल, उम्रो, समी इत्यादिलाई ल्याएर सहरको अग्निकोणतर्फ पूजन गरेर सप्तमीका दिन भित्र्याउने चलन रहेको छ।
हजुर, आजको अर्थात् यो फूलपातीको दिन मुख्यतया कुन देवीको पूजा अर्चना गर्ने गरिन्छ नि पण्डितजी?
विशेष गरेर सप्तमम कालरात्रि, कालरात्रि यादम भगवती देवीको जो छ शक्तिको पूजा गरिन्छ। यसमा जो छ भगवती देव पहिलो दिनमा शैलपुत्री, दोस्रो दिनमा ब्रह्मचारिणी, तेस्रो दिनमा चन्द्रघण्टा, पञ्चौं दिनमा करुणा, षष्ठौं दिनमा कात्यायनी, सातौं दिनमा जो छ कालरात्रि देवीको पूजा गरिन्छ। जति पनि रोग शोकको लोज निर्मूलन पार्ने भगवती देवीको हामीले सप्तमीको दिनमा पूजा गरिन्छ।
हजुर, यो दशैंको लागि पूजामा आवश्यक पर्ने जुन फूलपातीहरू लगायतका कुराहरू हुन्छन् यिनी चाहिँ आजकै दिन अर्थात् फूलपातीकै दिन किन भित्राइन्छ नि?
विशेष गरेर के हुन्छ भने पहिले औँसीको पछाडि भित्र्याउँदा निरीह अवस्थामा हुँदाखेरि त्यसको असर समाजमा पुग्दैन, अर्ध अवस्था सामान्य हुन्छ, पूर्ण अवस्था उत्ताउलो हुन्छ। पूर्णिमासम्म दशमीसम्म गर्दाखेरि अलि जो छ मातिने किसिमको हुन्छ भनेर हामीहरूलाई शिक्षा दिनको निमित्त अर्ध अवस्था ठिक हुन्छ भने यो टाइममा जो छ चन्द्रमा अर्ध अवस्थामा रहेको हुन्छ, चाहे कृष्ण पक्षको होस् चाहे शुक्ल पक्षको होस्, यो टाइममा जो छ मध्यम वर्गमा जो छ रहेका चन्द्रमाले आफ्नो जो छ अमृत कणलाई बर्साएर त्यसमा जो छ पुष्टि प्रदान गरेको हुनाले हामीहरूको जो छ रोमकुपबाट त्यो शक्ति भित्र गएर भित्रको जो छ स्वास्थ्योपयोगी जो अमृत प्रदान गर्ने भएको हुनाले अर्ध अवस्थामा नै प्रयोग गरेको हो। जस्तै बढी शक्ति भएको जो छ पनि राम्रो हुँदैन, निरीह अवस्था पनि राम्रो हुँदैन भन्ने ज्ञान शिव दिग्नको लागि सप्तमी अर्ध अवस्थामा रहे चन्द्रमा रहेको समयमा हाम्रो यो फुलपाती भित्र्याउने चलन रहेको पाइन्छ।
हजुर, समय दिनुभयो पण्डितजी, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पण्डित लक्ष्मीकान्त जोशी, फूलपातीको धार्मिक महत्वका बारेमा जानकारी दिनुहुँदै। समाचारमा अब पालो भएको छ श्रोता विचारको। दशैंमा के गर्ने योजना बनाउनु भएको छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौ। सुनौ श्रोता विचार।
मेरो नाम महाशर्मा ने हो भने मेरो चाहिँ दशैंमा जहिले पनि के हुन्छ भने सादा जीवन उच्च विचार हो। परिवारसँग बसेर जे जस्तो हाम्रो कमाई हुन्छ कमाईको आधारमा मिठो मसिनो पकाएर घरकै परिवारमा बसेर रमाइलो गर्ने अनि आफूभन्दा ठूला मान्छेको आशीर्वाद दिन टिका ग्रहण गर्ने।
प्रणबहादुर विष्ट। अब हाम्रो केही छैन, त्यसै रोको छोको खायो, दसैँ बनायो, बस आनन्द रह्यो त्यही।
कमला चौधरी। दसैँमा अब मिठो मिठो बनाउने, पकाउने, खाने, अनि के अरे माइततिर जाने, टिका थाप्ने, दक्षिणा कमाउने, दक्षिणा दिने, त्यही छ।
मेरो गोपाल भट्ट। राम्रोसँगै मनाउनु पर्यो, एक आपसमा भएका साथीभाइ दिदी बहिनी आफन्तहरूले एक आपसमा माया प्रेम पूर्वक मनाउनु पर्यो।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 99.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बचाङको सैपार एफएम 100.6 मेगार्ज, बचाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौ।
सिमेन्ट सगरमाथा हाम्रो मान हाम्रो शान, सिमेन्ट सगरमाथा हाम्रो गौरव अभिमान। सगरमाथा सिमेन्ट, सगरमाथा सिमेन्ट, निर्माण बलियो र सलिड हुनेछ, संरचनाले उचाइ छुनेछ जुनी जुनीलाई।
नेपालको पहिलो जलवायु अनुकूल सगरमाथा सिमेन्टको साथ अब नेपाली निर्माण बन्नेछ। सगरमाथा जस्तै विशाल, अडिग र उच्च आयात प्रतिस्थापनको अभियान, राष्ट्रिय गौरवको पहिचान, ISO सर्टिफाइड र NS मार्क प्राप्त सगरमाथा सिमेन्ट, जुनी जुनीलाई।
हिन्दूहरूको महान पर्व विजया दशमी 2075 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूमा सुस्वास्थ्य तथा दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछौ। कृष्ण प्रसाद पाठक, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर 7।
तपाईँले एनसेल रिचार्ज एन्ड विनमा जित्नु भएको 1,00,000 के गर्नुहुन्छ?
मेरो एनसेलबाट पाएको 1,00,000 पैसाले मेरो म बजेट छ, त्यो म बचा, म सानो म बचाउँदै म ठुलो बनाउन चाहन्छु।
एनसेलबाट पाएको 1,00,000 घरबाट चलाइरहेको सिलाई व्यवसायलाई ठुलो बनाउन चाहन्छु।
रिचार्ज एन्ड विन योजनाको थप जानकारीका लागि 17107 डायल गर्नुहोस्।
खबर अब आयो डिसोमको फ्री अफर,
न यो पहिले थियो न यो फेरि हुनेछ।
दिस होम खुसी अन गरौ।
बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना उपरोक्त सम्बन्धमा यस बेतकोट नगरपालिका क्षेत्रका खोला नदीहरूबाट नदीजन्य पदार्थ संकलन उत्खनन कार्य बापतको रोयल्टी रकम नगरपालिकाद्वारा कर्मचारी घटाई संकलन भइरहेकोमा नेपालीहरूको महान चाड बडा दशैंको लागि असोज 30 गतेदेखि कार्तिक 7 गतेसम्म यस बेतकोट नगरपालिका क्षेत्रका खोला नदीहरूबाट नदीजन्य पदार्थ संकलन उत्खनन गर्ने कार्य बन्द गरिएको बेहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रसारण गरिएको छ। पेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिसैया कञ्चनपुर। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। स्थानीय पसलबाट चोरी गरेको अभियोगमा आज 1,00,000 भन्दा बढी नगद सहित कैलालीको धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 7 बेलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आदेश राणाको खुद्रा पसलबाट चोरी गरेर भाग्दै गर्दा स्थानीयको सहयोगमा कनरी प्रहरी चौकीले 20 वर्षीय मनोज छेत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। छेत्रीबाट 1,03,283 नगद पनि बरामद भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। उहाँले छेत्रीमाथि चोरी मुद्दा चलाउने र बरामद रकम पीड़ित राणालाई फिर्ता गर्ने बताउनुभयो। दशैं तिहारमा चोरी डकैती लगायत अवाचनीय घटना हुन नदिन प्रशासनले प्रहरी गस्ती बढ़ाएको छ। चोरी लगायतका घटनाबाट बच्नका लागि सचेत रहन समेत प्रहरीले नागरिकहरूलाई अनुरोध गरेको छ। घर सुनसान नछोड्न र छोड्नै पर्ने भएमा छिमेकीलाई जानकारी दिन प्रहरी उपरीक्षक घिमिरेले अनुरोध समेत गर्नुभयो। बाजुराको बढीमालिका नगरपालिका स्थित वडा नम्बर 2 का समाजसेवी तथा वडाध्यक्ष डम्मर महतले बाढ़ी पीड़ितहरूलाई खाद्यान्न र लत्ता कपड़ा बाँड्नु भएको छ। जननिर्वाचित भइसकेपछि जनतालाई जनप्रतिनिधि भएको महसुस गराउन बाढ़ी पीड़ितहरूलाई खाद्यान्न तथा लत्ता कपड़ा वितरण गरेको वडाध्यक्ष महतले बताउनुभयो। विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर वडाध्यक्ष महतले गाउँमा रहेका 20 परिवारलाई राहत स्वरूप खाद्यान्न तथा लत्ता कपड़ा बाँड्नु भएको हो। गएको भदौमा अविरल वर्षासँगै आएको बाढ़ीका कारण लगाइएको बर्खेबारी पूर्ण रूपमा क्षति भएपछि दशैं कसरी मनाउने भन्ने चिन्तामा बसेका बाढ़ी पीड़ितहरूलाई दशैंमा केही दिनको छाक टार्नका लागि भए पनि आफ्नो वर्षभरि पाउने पारिश्रमिकबाट केही रकम छुट्याएर उनीहरूलाई सहयोग गरेको वडाध्यक्ष महतले जानकारी दिनुभयो। दशैंको मुखमा वडाभित्रका 6 जना दलित परिवार, 1 जना अशक्त बिरामी र 13 जना विपन्न परिवारलाई चिसो छल्नका लागि कम्बल समेत बाँडिनु भएको छ। वर्षाका कारण पाक्ने बेलामा सबै धान, कोदो लगायतका बर्खेबालीमा पूर्ण क्षति भएकोले आफूहरूलाई दशैंको मुखमा वडाध्यक्ष मतले 2 छाक टार्नका लागि भए पनि खाद्यान्न सहयोग गरेकोमा बाढ़ी पीड़ित नन्दे दमाईले खुशी व्यक्त गर्नुभयो। दार्चुलाको महाकाली नगरपालिकामा 1 जना औंलो संक्रमित भेटिएपछि रोग परीक्षण र परामर्शका लागि सीमामा हेल्प डेस्क स्थापना गरिएको छ। साता अघि महाकाली 3 की 13 वर्षीय बालिकामा औंलोको संक्रमण भेटिएको थियो। त्यसपछि महाकाली नगरपालिका 4 स्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल नजिक घाट बजारमा हेल्प डेस्क राखिएको छ। सदरमुकाम खलङ्गासँगै जोडिएको माला बेलाकी 15 वर्षीय दिवा भट्टमा औंलोको संक्रमण भेटिएको थियो। ती बालिकालाई ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा जाँच गर्दा औंलो रोगको संक्रमण भेटिएको जिल्ला अस्पतालले जनाएको छ। जिल्लामा औंलोको औषधि नभएको र अहिले धनगढ़ीबाट मगाएर बालिकाको उपचार भइरहेको जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले जानकारी दिनुभयो। महाकाली नगरपालिकाको स्वास्थ्य शाखाले रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुक गएका र भारत भएर नेपाल नेपालीहरूमा औंलो रोगको परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउन हेल्प डेस्क स्थापना गरिएको जनाएको छ। अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका 5 तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन्। वडाध्यक्षले उपभोक्ता समिति नै गठन नगरी तिजालीका सड़कको मरमत सम्भारको काम शुरू गरेकाले तालाबन्दी गरिएको स्थानीय रामबहादुर बोहराले बताउनुभयो। उपभोक्ता समिति गठन गरी काम गर्नुपर्ने नियम लत्याउँदै डोजर लगाएर काम गराउनु गैर कानूनी भएकोले संघर्ष गर्नु परेको स्थानीयले बताएका छन्। कसैसँग पनि छलफल नगरी अध्यक्षले 5,50,000 बराबरको रकम एकलौटी रूपमा जोडेर ल्याएर काम शुरू गरेकाले तालाबन्दी गरेको संघर्ष समितिका संयोजक रामबहादुर बोहराले बताउनुभयो। दशैंमा बाटो खोल्न हतार भएका कारण उपभोक्ता समिति गठन नगरेरै काम गर्ने सल्लाह भएको शिखर नगरपालिका 5 तिजारीका अध्यक्ष पदम बोहराले दावी गर्नुभयो। सबै स्थानीयसँग छलफल गर्दा पहिला सड़क खोलौं, उपभोक्ता समिति विस्तारै बनाउला भन्ने निर्णय भएको वडाध्यक्ष बोहराले दावी गर्नुभयो। तिजारीभित्र रहेका वर्षाको समयमा बिग्रिएका र भत्किएका 6 वटा ओडा बस्तीसम्म जाने सड़क सरसफाई गर्नका लागि काम भइरहेको वडा कार्यालयले जानकारी दिएको छ। अछामको चौरपाटी गाउँपालिकाले चौरमाण्डो प्राथमिक स्वास्थ्य चौकीमा सेवा लिन आउने सुत्केरी महिला र आकस्मिक गर्भवती सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ। मातृ शिशु मृत्यु दर कम गर्न गाउँपालिकाका 7 वटै वडाका गर्भवती महिलाको लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिने गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिनुभयो। आमा तथा शिशुहरूको सुरक्षाका लागि आमा सुरक्षा कार्यक्रम अन्तर्गत एम्बुलेन्स सेवा निशुल्क गरिएको उहाँले बताउनुभयो। अब समयमै उपचार नपाएका कारण अकारमा कोही कोही पनि गर्भवती आमाले ज्यान गुमाउनु नपर्ने अध्यक्ष साउदको धारणा रहेको छ। अन्य व्यक्तिहरूका लागि भने दर रेट कायम गरिएको छ, जस अन्तर्गत जिल्ला बाहिर डोटीको सिलगढ़ीसम्म 5,000, धनगढ़ीसम्म 12,000, नेपालगंजसम्मका लागि 15,000 तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो। अब केही राष्ट्रिय खबर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मधेसको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनु भएको छ। जनकपुरधाम उपमहानगरपालिका 14 स्थित रजौलमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले मधेसको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको पनि धारणा राख्नुभयो। मन्त्री महासेठले 4 वर्षभित्र मधेसका सम्पूर्ण गल्लीका सड़कलाई मुख्य सड़कसँग जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रूपमा सञ्चालन हुने र आगामी 4 वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने उहाँले बताउनुभयो। हुलाकी सड़क निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी 1 वर्षभित्र पूरा हुने धारणा व्यक्त गर्नुभयो। शान्ति सुरक्षा आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ। बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालवाहक गाड़ीको चापलाई खुकुरो पार्न, मिरगंज स्थित जीर्ण पुलबाट 50-60 मेट्रिक टन बोकेको मालवाहक गाड़ी ओहोरदोहोर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आईसीटी सञ्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङ प्रमुख जिल्लाधिकारी रमेश केसीले जानकारी दिनुभयो। बैठकमा नेपालको तर्फबाट मोरङका प्रमुख जिल्लाधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस अधिकारी तथा भारतका तर्फबाट अररियाका जीएम हिमांशु शर्मा, प्रहरी प्रमुख, सीमा सुरक्षा प्रहरी प्रमुख र भन्सार प्रमुखहरूको सहभागिता रहेको थियो। अब खेल खबर। निङ्ला सैनी प्रिमियम लीग एनपीएल टी20 क्रिकेट प्रतियोगिता आगामी कार्तिक 8 गतेदेखि बैतडीको देही माण्डौमा गरिने भएको छ। निङ्ला सैनी क्रिकेट क्लब एनसीसीको आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ। कार्तिक 16 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका 12 टोलीको सहभागिता रहने क्लबका अध्यक्ष महेश भण्डारीले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम पुरस्कार 1,11,111 र ट्रफी सहित प्रमाणपत्र तथा द्वितीय पुरस्कार 55,555 ट्रफी सहित प्रमाणपत्र दिइनेछ। उत्कृष्ट एक खेलाड़ीलाई 11,111 रूपियाँ ट्रफी सहित प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाड़ी एक एक जनालाई जनही 5,555 पुरस्कार दिइने जनाइएको छ। प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने एकजनालाई 2,222, सर्वाधिक चौका प्रहार गर्ने एकजनालाई 1,111 र सर्वाधिक क्याच गर्ने एक खेलाड़ीलाई 1,111 सहित पुरस्कार प्रदान गर्ने जनाइएको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको पूर्व मन्त्री भट्टको भनाई। सार्वजनिक विधामा पनि कैलाली कञ्चनपुरका बैंकहरू भने खुला रहने। दार्चुलामा हेल्प डेस्क स्थापना, मधेसको विकास नभएसम्म देशको विकास सम्भव नरहेको मन्त्री महासेठको भनाई। नेपाल भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न र बैतडेको देही माण्डौमा टी20 क्रिकेट प्रतियोगिता आगामी कार्तिक 8 गतेदेखि सञ्चालन गरिने। हस्त, अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।